SBS Radio.
तपाईँहरूले सांसदहरूको विकास बजेट, जुन विकास निर्माणको लागि पाउने आफ्नो निर्वाचन क्षेत्रमा पाउने बजेट बढाउनु पर्छ भनेर लबिङ गरिराख्नु भएको भन्ने चाहिँ विवरणहरू आएका छन्। किन
हामीले यसमा दुईवटा कार्यक्रम थिए, एउटा चाहिँ निर्वाचन क्षेत्र विकास कार्यक्रम र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम। त्यसमध्ये गत वर्ष निर्वाचन क्षेत्र विकास कार्यक्रम खारेज भएर निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई स्थानीय क्षेत्र पूर्वाधार साझेदारी कार्यक्रम भन्ने नामकरण गरेर 4 करोड बजेट विनियोजन भयो। गत वर्ष पनि हामीले यसमा असाध्यै ठुलो बहस गर्नु पर्यो, खास गरी सरकारको तर्फबाट के कुरा व्याख्या भयो भने विकास निर्माणको सन्दर्भमा चाहिँ तपाईँहरूले यसमा नेतृत्व गर्न पाउनुहुन्न, अब सङ्घ प्रदेश स्थानीय तहको सरकार भइसकेपछि मूलभूत रूपमा यी कामहरू चाहिँ कार्यपालिकाले गर्छ भन्ने कुरा आयो।
देश नै सङ्घीयतामा गइसकेपछि चाहिँ होइन, अब त्यो स्थानीय तहले गर्ने कामहरूको लागि पनि तपाईँहरूले चाहिँ बजेट मागिराख्नु भएको छ नि।
खास गरी स्थानीय तहले, प्रदेश सरकारले र सङ्घीय सरकार, तिनैवटा तहको सरकारले मूलत विकासकै काम गर्छ, सेवा सुविधा, जनताको दैनन्दिन आवश्यकताको काम पनि गर्छ नै। र हामीले गर्न खोजेको चाहिँ कुरा के हो भने, कतिपय स्थानीय सरकारले प्रादेशिक सरकारको पनि ध्यान जान नसकेका कतिपय यस्ता ठाउँहरू हुन्छन् जहाँ चाहिँ हामीले आफैले प्रत्यक्ष रूपमा जनतासँग निकट भएर जनताका समस्याहरू सुनेका हुन्छौँ, उहाँहरूको समस्यासँग हामी साक्षात्कार गरिरहेका हुन्छौँ, र त्यो ठाउँको समस्यालाई सम्बोधन गर्नका लागि हामीले यो गर्न खोजेको हुँ। त्यसो भएको हुनाले यसमा चाहिँ यो चाहिँ सङ्घीयताको विपक्षमा छैन जस्तो लाग्छ मलाई।
तपाईँहरूले आफ्नो निर्वाचन क्षेत्रको जनताहरूको दुःख पीर मर्काको कुरा थाहा पाएको छु भन्नुभयो होइन, तर छुट्टै बजेट नै चाहिने हो र त्यो समस्या समाधान गर्नु।
अब विकास निर्माण चाहिँ स्थानीय सरकारले गरिरहेको परिप्रेक्ष्यमा चाहिँ हामीले स्थानीय सरकारलाई पनि सपोर्ट हुने गरी, प्रदेशको सरकारका योजनालाई पनि सपोर्ट हुने गरी हामीले जे आवश्यकता त्यहाँ महसुस गर्छौँ त्यो आवश्यकता पुरा गर्नका लागि लाने हो। र यसमा चाहिँ कुनै गलत अर्थले बुझ्न जरुरी किन पनि छैन भने, हामीलाई जनताले अपेक्षा गरेको, भोट हालेको भनेको विकासकै लागि हो, तपाईँहरूबाट विकासको आशा गर्छौँ भनेरै मतदान गरे हुनाले हामी, मलाई लाग्छ जनताको अपेक्षालाई सम्बोधन गर्नु एउटा जनप्रतिनिधिको दायित्व हो। त्यस कारणले यो चाहिँ सङ्घीयताको विपक्षमा वा सङ्घीयतासँग यो कुरा बाजिँदैन जस्तो लाग्छ।
कतिपय अर्थविदहरूले चाहिँ के पनि भन्ने गर्नुभएको छ भने, सांसदहरूको मुख्य काम भनेको नीति निर्माण गर्ने, कानुन बनाउने र सरकारलाई चाहिँ सही मार्गदर्शन दिने काम हो, विकास निर्माणको काममा चाहिँ उहाँहरूले हात हाल्नु ठिक होइन भन्नुहुन्छ। यसमा तपाईँको के छ भन्नु?
विकास निर्माण त सबभन्दा महत्त्वपूर्ण कामै हो, किनभने जनताको आवश्यकता विधि निर्माण हो, कानुन निर्माण हो, नीति निर्माण हो, सँगसँगै विकास पनि उहाँहरूको आवश्यकता हो। त्यस कारण हामी त्यो आवश्यकताबाट विमुख हुन्छौँ भन्न हामीले बिल्कुलै मिल्दै मिल्दैन। र एउटा जनप्रतिनिधि कस्तो हो भने, खास गरी जनताको परम्परादेखि नै अहिलेसम्मको अपेक्षा भनेको चाहिँ जनताले हामीलाई मूलत हाम्रो जे आवश्यकता हो, हाम्रो जे समस्या हो त्यो सम्बोधन गर्छ भन्ने अपेक्षा जनताको छ। यसमा एक दुईवटा उदाहरण म के दिन्छु भने, संसदीय व्यवस्थाको सबभन्दा पुरानो राष्ट्र भनेको बेलायत हो, अहिले पनि बेलायतमा यो निर्वाचन क्षेत्र विकास कार्यक्रम छ, त्यसै गरी भारत पनि हो, हाम्रो छिमेकी मित्र राष्ट्र पनि हो, ऊ पनि लोकतन्त्रको एउटा पुरानो राष्ट्र हो, त्यहाँ पनि त्यो कार्यक्रम छ। त्यस कारण यो चाहिँ यो सिस्टमका विरुद्धमा हो जस्तो मलाई लाग्दैन। यसमा हाम्रो तर्क के हो भन्दाखेरि, अहिले देशमा चाहिँ खास गरी भन्नुहुन्छ भने पुँजीगत खर्च एकदमै कम भइरहेको अवस्था छ, यो कार्यक्रमबाट खर्च भएको बजेटको चाहिँ पुँजीगत खर्च धेरै राम्रो छ, यसमा चाहिँ कुनै फ्रिज हुने यताउति सम्भावना बनाउँदैन। दोस्रो कुरो चाहिँ, हामीले बजेट छुट्याउने बित्तिकै आम जनताको घर घरमा चासो हुने हुनाले यो कार्यक्रम पारदर्शी पनि छ, प्रभावकारी पनि छ, र यसको चाहिँ उपलब्धिको हिसाबले पनि यो महत्त्वपूर्ण छ।
तपाईँले चाहिँ गत वर्षको 4 करोड रुपियाँ आफ्नो निर्वाचन क्षेत्रमा के केमा प्रयोग गर्नुभयो त त्यसो भयो?
मैले एकदमै राम्रो क्वेसन गरिदिनु भयो, म असाध्यै खुसी लाग्यो। मेरो निर्वाचन क्षेत्रमा मैले खास गरी भन्यो भने, प्रदेशको सरकार, स्थानीय सरकारले पनि कतिपय गर्दै गरेका योजनाहरू त्यो बजेट लगाएर पुरा गर्ने काम पनि गरेँ। एउटा महत्त्वपूर्ण काम बताउन चाहन्छु, पूर्वका थुप्रै जिल्लाबाट हाम्रो नेपालको एउटा महत्त्वपूर्ण धार्मिक पर्यटकीय स्थल हलेसी जानलाई असाध्यै घुम्तीको बाटो जानु पर्थ्यो, अहिले ठ्याक्कै हलेसी जोड्ने गरी त्यो बजेट मैले 50 लाख लगाएँ। त्यसबाट झन्डै 1 करोड बराबरको काम भयो स्थानीय जनता स्थानीय सरकारको पनि साझेदारीमा। त्यस कारणले यस्ता थुप्रै उदाहरण छन्, कतिपय ठाउँमा बत्ती बाल्यौँ हामीले,
समय समयमा चाहिँ सञ्चार माध्यमहरूमा पनि आउने गरेको छ। यो शीर्षकमा गएको बजेट एकदमै कार्यकर्ता रिझाउनको लागि, कतिपय ठाउँमा त यज्ञ पुराण लगाउनको लागि समेत खर्च हुने गरेको भनेर आउने गरेको छ नि।
यसले जनप्रतिनिधि सिङ्गो जनप्रतिनिधिलाई बदनाम गर्छ। अहिले पनि म आम रूपमा के आग्रह गर्न चाहन्छु भने, यदा कदा अपवादको रूपमा केही अनियमितताहरू केही बेइमानीहरू यसमा भएका हुन पनि सक्छन्, म बिल्कुलै भएनन् भनेर इन्कार गर्न त सक्दिनँ, तर जहाँ जहाँ बदमासी भएका छन् अनियमितता भएका छन् ती जम्मै क्यान्सल गर्दै जाने भने नेपालका सबै आयोजनाहरू चाहिँ बन्द होलान्। त्यस कारणले गर्दा
तपाईँले यसो भनिराख्दा महालेखाकै प्रतिवेदनमा चाहिँ यो शीर्षकमा गएको रकम चाहिँ एकदमै धेरै बेरुजु हुने गरेको छ भन्ने पनि आएको छ नि।
जम्मा जम्मी 80 करोड चाहिँ बेरुजु छ। त्यो 80 करोड भनेको यत्रो यो इतिहासको अहिलेदेखि अहिलेसम्मको 51 यतासम्मको जम्मा 80 करोड बेरुजु त्यति ठुलो कुरा हुँदै होइन पर्सेन्टको हिसाबले, तर त्यो पनि नहुनु पर्थ्यो भन्ने मेरो चाहिँ मान्यता हो। बेरुजु भन्ने चाहिँ यसमा हुँदै नहुनु पर्ने, किनभने जनप्रतिनिधि आफै चाहिँ अनुगमन गर्न गएको आफैले अनुगमन गरेको योजनामा यति धेरै यति बेरुजु हुनु पनि राम्रो कुरा होइन। तर आगामी दिनमा यो कुरा हामी सच्याउन चाहन्छौँ। म एउटा कल्पना के गर्छु भने, एउटा जनप्रतिनिधि जनताबाट निर्वाचित भएको प्रतिनिधिले आफूले छुट्याएको बजेटमै तलमाथि गर्ने कसैले दुर्नियत राख्छ भने वास्तवमा त्यो साँचो जनप्रतिनिधि हुन पनि सक्दैन, र त्यो प्रकृतिको व्यवहारलाई चाहिँ हामीले आगामी दिनमा दुरुत्साहित गर्नुपर्छ भन्ने मलाई लाग्छ।
थुप्रै क्षेत्रबाट चाहिँ सांसदहरूलाई विकास खर्च नै दिनु हुँदैन भन्ने पनि आइरहेछ, तपाईँहरू बढाउने कुरा गरिराख्नु भएको छ होइन, के भन्नुहुन्छ यो बन्दै गर्दा के हुन्छ?
तपाईँले भनेको कुरामा पनि मेरो समर्थन छ, तर हाम्रो विकल्प हामीले विकल्प के दिएका छौँ भने, हामी आफैले निर्णय गर्ने गरी बजेट दिनु अनुचित हुन्छ भने नेपाल सरकारले हामी निर्वाचित वा हाम्रा सांसदहरूले सिफारिस गरेका कुनै योजनामा बजेट राखेर दिएर नेपाल सरकारका मातहत का कुनै पनि निकायबाट परिचालन भयो कार्यान्वयन भयो भने हामीलाई पुग्छ, हामी त्यो पनि विकल्प दिइरहेका छौँ। आजको निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ, त्यसका केही पोजिटिभ पाटा पनि छन्। प्रणाली परिवर्तन गऱ्यौँ भने हामीले निर्वाचनमा हुने खर्च जोगिन्छ, निर्वाचन खर्च मात्रै कटौती गरियो भने पनि आज मुलुकमा हुने गरेको भ्रष्टाचार धेरै हदसम्म नियन्त्रण पनि हुन्छ।
त्यसो भए निर्वाचनै नगर्ने भन्नुभएको?
मैले चाहिँ के भन्न खोजेको भने, यदि सांसदहरूको काम चाहिँ जनप्रतिनिधिको काम विकास गर्ने होइन भन्ने हो भने, विकासबाट उहाँहरूलाई विमुख गर्ने हो भने चाहिँ निर्वाचन प्रणालीलाई अलिकति परिवर्तन गरेर हामीले चाहिँ सोझै निर्वाचित भएर आउने होइन, जनताले अप्रत्यक्ष मत हाल्ने र त्यो मतका आधारमा एक किसिमको समानुपातिक जस्तो प्रणाली स्थापित गऱ्यौँ भने यो नराख्दा पनि हुन्छ। त्यसो गरियो भने भ्रष्टाचार पनि कम हुन्छ,
त्यसले प्रजातान्त्रिक मूल्य मान्यताको रक्षा गर्छ। त
प्रजातान्त्रिक मूल्य मान्यताको रक्षा त यदि हामीले भ्रष्टाचारलाई मात्रै अन्त्य गर्न सक्यौँ भने प्रजातान्त्रिक मूल्य मान्यता यसै पनि चाहिँ बलियोता पक्कै हुन्छ, किनभने आज हाम्रो मुलुकको सबभन्दा ठुलो समस्या विकास र समृद्धिको बाधक भनेको भ्रष्टाचार अनियमितता हो। त्यसलाई रोक्न सक्यौँ भने त साह्रै ठुलो उपलब्धि हुन्छ यदि त्यसबाट रोकिन्छ भने। पूर्ण रूपले चाहिँ तपाईँको चाहिँ यो सांसदहरूले बजेट चाहिँ बाट विमुख हुने विकासबाट टाढा बस्ने बित्तिकै भ्रष्टाचार रोकिन्छ भनेर कोही दावी गर्छ भने त्यो चाहिँ मिथ्या हो जस्तो लाग्छ मलाई।
तपाईँहरूले पाइरहेको 4 करोडलाई बढाएर 10 करोड पुर्याउने भन्नुभएको छ होइन, यति नै रकम चाहिन्छ भन्ने चाहिँ वैज्ञानिक हिसाब कसरी गर्नुभयो, के को आधारमा गर्नुभयो?
अहिले भन्न खोजेको के हो भने, गत वर्ष हामीले अलिकति जसरी भए पनि यो कार्यक्रम सुरु होस् भनेर कोसिस गरेका थियौँ, 4 करोड दिइयो। अहिले हामीले के भन्न खोजेका छौँ भन्दाखेरि, हामीले लगेको बजेटको अधिकतम उपलब्धि भएको उपलब्धि ठुलो हुन्छ भन्ने अपेक्षाका साथ हामीले गरेको, तर यसको कुनै त्यस्तो वैज्ञानिक विधि त केही छैन, किनभने अरू क्षेत्रमा जसरी बजेट बढ्छ त्यसै गरी यसमा पनि बढोस् भन्ने कुरा मात्रै हो।
अब तपाईँहरूले यस्तो भनिराख्छ, तपाईँहरू सङ्घीय सरकारको सांसद प्रदेश र स्थानीय दुवैमा पनि यसरी नै जनताले चुनेका प्रतिनिधिहरू हुनुहुन्छ, त्यहाँको सांसदहरूलाई पनि यसरी नै आफ्नो आफ्नो निर्वाचन क्षेत्रमा विकासका लागि बजेट छुट्याउने कि नछुट्याउने? त त्यसो भयो
प्रदेशमा त्यो माग भएको मैले सुनेको छु, र कतिपय प्रदेशहरूले त्यो लागू पनि गरेका छन्, र त्यो प्रदेशको र सङ्घीय सांसदहरूको साझेदारीमा पनि कतिपय कामहरू धमाधम भइरहेका छन्। त्यसले त्यति नराम्रो गर्दैन, तर अब कुरो के छ भने, स्थानीय सरकारको प्रतिनिधिहरूले चाहिँ आफै कार्यकारी निकायमा भएको उहाँहरू आफै नै निर्णय गरेर बजेट दिने हुनाले उहाँहरूले कसैसम्म माग्नुहुन्न। प्रदेशको हकमा चाहिँ केही मागहरू कतिपय प्रदेशले दिएको पनि छ, मागेको पनि छ, त्यो नाजायज छैन। जस्तो लाग्छ मलाई।
भनेपछि तपाईँले जे काम गरेको छु भन्नुभयो नि होइन, त्यही पर्याप्त छैन र फेरि छुट्टै बजेट किन चाहियो?
अहिले कस्तो छ भने परिवर्तित परिप्रेक्ष्यमा चाहिँ सङ्घीय सरकारले ठुला ठुला योजनाहरू मात्रै गर्न सक्छ। अब जस्तै म एकछिनलाई उदाहरण दिन्छु, म
साना योजनाको लागि त फेरि स्थानीय सरकार छँदै छैन।
एकछिनलाई म उदाहरण दिन्छु कि जस्तो 10,000 जनसङ्ख्या भन्दा धेरै छ जनसङ्ख्या खानेपानीको भने मात्रै सङ्घीय सरकारले पानी दिन्छ भनेर भन्छ खानेपानी योजना। 25,000 हेक्टरभन्दा ज्यादा सिँचाइ हुने जमिन